करिब एक दशक अघि एकजना दाजुले मसँग आफ्ना पास्टरहरूको बारेमा असन्तुष्टि पोख्दै हुनुहुन्थ्यो. आफ्ना पास्टरले कहिले पनि चर्चको सङ्गीतको क्षेत्रमा सुधार गर्न बजेट नछुट्याएको भनेर उहाँले गुनासो गरिरहनु भएको थियो. अनि उहाँले भन्नुभयो कि हाम्रो पास्टरहरूलाई खालि मिसनको बारेमा मात्र ख्याल छ तर सङ्गीतको गुणस्तरप्रति कुनै ध्यान नै छैन. के चर्च सङ्गीत पनि मिसनको एउटा हिस्सा होइन र? के हामीले यसमा पनि लगानी गर्नु हुँदैन र? उहाँले भन्नुभयो. मैले उहाँलाई जवाफ दिएँ, तपाईँले ठिक भन्नुभयो. दस वर्ष अगाडिको है पुरानो पुस्तालाई पो मिसनको बारेमा ख्याल हुन्छ त, चासो हुन्छ त. हामी नयाँ पुस्ताहरूलाई त के को बारेमा ख्याल हुन्छ? सङ्गीतको बारेमा त ख्याल हुन्छ नि होइन र? नयाँ पुस्ताहरूले चर्चमा के खोजिरहेको छ, के कुरालाई चर्चले ध्यान दिनुपर्छ भन्ने कुरा अगुवाहरूलाई थाहा हुनुपर्छ, अगुवाहरूले बुझ्न जरुरी छ. अब तपाईँ भन्नुहोस् को सही थियो, ती दाजु जसले चर्चको सङ्गीतको क्षेत्रमा सुधार ल्याउन चाहनुहुन्थ्यो र त्यसमाथि चर्चले एकदम धेरै लगानी गरोस् भन्ने उहाँको इच्छा थियो. सायद नयाँ वाद्य होइन बाजाहरू किन्नुहोस् चर्चले, नयाँ नयाँ सामानहरूमा चर्चले पैसा खर्च गरोस्, सायद हललाई साउन्ड प्रुफ गरोस्, प्यानल्सहरू राखोस्, बिल्डिङमा खर्च गरोस् भन्ने मेरा ती दाजु सही हुनुहुन्थ्यो कि पास्टर जसले चर्च चाहिँ मिसनको लागि अस्तित्वमा छ त्यस कारण चर्चको बजेट चाहिँ बाहिर मिसनमा खर्च हुनुपर्छ भनेर उहाँले जोड दिनुहुन्थ्यो, उहाँ सही हुनुहुन्थ्यो. को सही हुनुहुन्थ्यो कि चर्चमा राम्रो सङ्गीतको इच्छा राख्नु गलत हो, राम्रो सङ्गीत चर्चमा राम्रो भौतिक सुधारहरू खोज्नु गलत हो? पक्कै पनि होइन. तर मिसनलाई ओझेलमा पारेर होइन. तर तपाईँले दुईवटा मध्ये एउटा छनौट गर्नुभयो भने र रोज्नुभयो भने तपाईँ के रोज्नुहुन्छ, सङ्गीत कि मिसन? चर्चको प्राथमिक काम के हुनुपर्छ जस्तो लाग्छ तपाईँहरूलाई? त्यसको लागि तपाईँलाई चर्च किन अस्तित्वमा छ भनेर थाहा हुन आवश्यक छ. यदि तपाईँलाई चर्चको अस्तित्वको उद्देश्य के हो भनेर थाहा छैन भने चर्चले कुन कुरालाई प्राथमिकता दिने, सङ्गीत वा सामाजिक सेवा वा अरू धेरै थोकहरू हुनसक्छ, कुन कुरालाई जोड दिने, चर्चको मुख्य काम के हुनुपर्छ भन्ने कुरामा हामी अन्यलमा पर्न सक्छौँ. सो त्यसो भए हाम्रो लागि प्रश्न भनेको चर्च किन अस्तित्वमा छ, वाइ डज अ चर्च एक्जिस्ट? अर्को शब्द भन्यो भने चर्चको मिसन के हो, चर्चको मुख्य काम के हो? आज यही विषयमा हामी मत्ती 28 अध्यायबाट हेर्दैछौँ. सो तपाईँसँग बाइबल छ भने कृपया तपाईँले आफ्नो बाइबलमा मत्ती 28 अध्यायलाई पल्टाउनुहोस्. मत्ती 28 अध्याय सोह्र पददेखि हामी 20 पदसम्म हेर्नेछौँ, तर हाम्रो मुख्य जोड 18 20 पदसम्म हुनेछ. यो ठुलो बाइबलको पृष्ठ सङ्ख्या 1337 तपाईँ पाउन सक्नुहुन्छ. तपाईँसँग ठुलो बाइबल छ भने सानो बाइबलको पनि सायद त्यस्तै पृष्ठमा यो भेटाउन सकिन्छ होला. सो मत्तीको पुस्तक सबैले खोल्नुभयो होला, मत्ती म्याथ्यु च्याप्टर 28 मत्ती 28 सधैँ 16 पददेखि 20 पदसम्म, राइट? मत्ती 28 अध्यायको 16 पददेखि 20 पदसम्म यहाँ यसो लेखिएको छ. ती 11 चेलाहरू गालिलको त्यस डाँडामा गए जहाँ येशूले तिनीहरूलाई जाने आदेश दिनुभएको थियो. तिनीहरूले उहाँलाई देखेर दण्डवत गरे, तर कतिले चाहिँ शंका गरे। तब येशू तिनीहरू कहाँ आएर भन्नुभयो, स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिएको छ, यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देऊ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ, हेर म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु। सो चर्च किन अस्तित्वमा छ, एउटा वाक्यसँग भन्नुपर्दाखेरि चर्च पवित्र आत्माको शक्तिद्वारा सबै देशका मानिसहरूलाई ख्रिस्टका चेलाहरू बनाएर परमेश्वरको महिमा गर्नको लागि अस्तित्वमा छ। चर्च किन अस्तित्वमा छ, मुख्य कुरा चर्च पवित्र आत्माको शक्तिद्वारा सबै देशका मानिसहरूलाई ख्रिस्टका चेलाहरू बनाएर परमेश्वरको महिमा गर्नको लागि अस्तित्वमा छ। यदि तपाईँ चर्चको सदस्य हुनुहुन्छ, तपाईँ क्रिस्चियन हुनुहुन्छ भने तपाईँ चर्चसँग तपाईँको यो सामूहिक जिम्मेवारी के हो भन्ने कुरा तपाईँलाई थाहा हुनुपर्छ। चर्च पवित्र आत्माको शक्तिद्वारा सबै देशका मानिसहरूलाई ख्रिस्टका चेलाहरू बनाएर परमेश्वरको महिमा गर्नको लागि अस्तित्वमा छ। अनि यही नै चर्चको मिसन हो, चर्चको मिसन यही नै हो। हामी जो सजिलोको लागि यो खण्डहरूलाई हामीले तीन भागमा विभाजन गरेर हेर्न सक्छौँ, यहाँ भाइ खण्डलाई पछ्याउन सजिलो छ भनेर। अहिले मैले जुन कुरा अहिले प्रस्ताव गरेँ तपाईँको सामु राखिदिएँ, पवित्र चर्च पवित्र आत्माको शक्तिद्वारा सबै देशका मानिसहरूलाई ख्रिस्टका चेलाहरू बनाएर परमेश्वरको महिमा गर्नको लागि अस्तित्वमा छ, यो कुरा यही खण्डमा हामी मत्ती 28 अध्यायको 16 20 पदमा देख्छौँ। तर अब त्यो त्यसलाई हामी खण्डबाट हेर्छौँ, बाइबलबाट हेर्छौँ। त्यो मेरो तपाईँको सामु मेरो प्रस्ताव थियो, मुख्य आइडिया त्यही थियो। तर यसलाई हामी तिनवटा प्रश्न सोधेर यहाँ हेर्दैछौँ, मिसन के हो, मिसन कसरी पुरा गरिन्छ, र मिसनमा हाम्रो भरोसा कहाँ छ। तिनवटा प्रश्नहरू, मिसन के हो, मिसन कसरी पुरा गरिन्छ, र मिसनमा हाम्रो भरोसा कहाँ छ। वाट इज मिसन, हाउ इज द मिसन फुलफिल्ड, एन्ड वेयर डज आवर कन्फिडेन्स लाई इन द मिसन, ओर वेयर डज आवर कन्फिडेन्स इन द मिसन लाई। मिसन के हो, मिसन कसरी पुरा गरिन्छ, र मिसनमा हाम्रो भरोसा कहाँ छ। मिसन के हो बाट हामी सुरु गरौँ। यो प्रश्न सुरुमा सुन्दाखेरि एकदमै साधारण लाग्न सक्छ, विशेष गरी वर्षौँदेखि चर्च गइरहेका मानिसहरूको लागि। र यो शब्द आखिर हाम्रो दैनिक जीवनमा हामी प्रयोग गरिरहेको पनि देख्छौँ, धेरै मानिसहरूले यो मिसन शब्दलाई चलाइरहेको देख्छौँ। केवल यो क्रिस्चियनहरूको सन्दर्भमा मात्र होइन, अक्रिस्चियनको सन्दर्भमा पनि मिसन शब्द चलाइन्छ। त्यहाँनिर एउटा रेस्टुरेन्टको मिसन हुन्छ, क्वालिटी, क्लिन, स्वास्थ्य, सफा खाना होइन सेवा गर्नु उहाँहरूको मिसन हुन्छ। त्यहाँ व्यवसायको आफ्नै मिसन हुन्छ, यहाँसम्म कि मिसन केन्द्रित चलचित्रहरू भन्छ होइन, मुभिजहरू भन्छ, जस्तै मिसन इम्पोसिबल तपाईँ कजाले हेर्नुभएको छ होला, इथन हन्स भन्ने एकजना त्यहाँनिर हिरो हुनुहुन्छ। अङ्ग्रेजी मुभी हेर्नुहुन्छ भने, चलचित्र हेर्नुहुन्छ तपाईँलाई थाहा छ, साउथ हेर्नुहुन्छ भने अलिक रामचरण भनेर तपाईँले बुझ्न सक्नुहुन्छ। त्यहाँ इथन हन्ट अनि एकजना व्यक्ति हुन्छ, उसले मानिस जातिलाई एकदमै ठुलो खतराबाट जोगाउनको निम्ति, विशेष गरी एउटा एआई त्यहाँ प्रणाली हुन्छ, एआई प्रणालीबाट बचाउनको लागि आफ्नो जीवन जोखिममा डाल्छ। र उसले अन्तत त्यो एआई भाइरसलाई, उसले एउटा प्रणालीलाई, सिस्टमलाई ध्वस्त पार्छ, नष्ट पार्छ, र मानिस जातिलाई ध्वंस हुनबाट, धुलोमा परिणत हुनबाट, संसारलाई धुलोमा परिणत हुनबाट उसले बचाउँछ। अनि इथन हन्टको त्यो हिरोको, अथवा तपाईँको फेभरेट हिरोको रामचरणको मुख्य एउटा विशेष कार्य के थियो, मानिस जातिलाई बचाउनु थियो। सो मिसन, यहाँ पनि हामी देख्छौँ मिसन। तर चर्चको मिसन के हो, पहिलो कुरा त यो प्रश्न किन महत्त्वपूर्ण छ भनेर हामीले थाहा पाउनुपर्छ, किनकि हामी हाम्रो चर्चलाई कसरी सञ्चालन गर्छौँ भन्ने कुरा यही प्रश्नको जवाफमा निर्भर गर्छ। यदि मिसन सम्बन्धी हाम्रो बुझाइ ठिक छ भने त्यो चर्चमा हामीले गर्ने सबै कुरा ठिक हुँदै जान्छ, हामीले गर्ने तरिका, चर्चको जोड, चर्चको प्राथमिकता सबै ठिक हुँदै जान्छ। यदि मिसनलाई हामीले गलत तरिकाले बुझ्यौँ भने, मिसन सम्बन्धी हाम्रो बुझाइ गलत हुन गयो भने बाँकी सबै गतिविधिहरू पनि गलत हुनेछन्। यदि हामीले मिसनको परिभाषा गलत दियौँ भने चर्चको यो चारवटा हात खुट्टा चारैतिर हुन्छ, चारैतिर लगाइरहेको हुन्छ चर्चले, वास्तवमा सबै हात खुट्टा एउटा विशेष काममा लगाउनु पर्ने हो, चर्च अलमलमा पर्छ। त्यसकारण तपाईँ चर्च सदस्यको रूपमा चर्चको मिसन के हो भनेर बुझ्नु एकदमै आवश्यक छ, ताकि तपाईँले पनि यस मिसनमा सक्रिय रूपमा आफ्नो सहभागिता जनाउन सक्नुहोस्। यदि उदाहरणको लागि यदि तपाईँले चर्चको मिसन सामाजिक कार्य गर्नु हो भन्नुभयो भने, तब सामाजिक कार्य र मानवीय प्रयासहरू चर्चको केन्द्रबिन्दु बन्नेछ। यदि तपाईँले चर्चको मिसन समाज सुधार गर्नु हो भन्नुभयो भने, त्यसले तपाईँको सेवाकार्यलाई कसरी संरचना दिन्छ, कसरी प्राथमिकता तपाईँ दिनुहुन्छ भन्ने कुरा पनि निर्धारण गर्नेछ। यदि तपाईँले चर्चको मिसन गरिबहरूलाई मद्दत गर्नु हो भन्नुभयो भने, तब चर्चले धेरै समय मानिसहरूलाई सिपमूलक तालिमहरू दिनमा, शौचालयहरू निर्माण गर्नमा, पानीको धाराहरू निर्माण गर्नमा खर्च गर्नेछ। सो तपाईँले चर्चको मिसन के हो भन्नुहुन्छ, त्यसले तपाईँको चर्चको गर्ने तरिकालाई, चर्चलाई सञ्चालन गर्ने तरिकालाई निर्धारण गर्छ। सो यी सबै कुरा राम्रो हो, गरिबहरूलाई सहायता गर्नु, सामाजिक कार्यहरू गर्नु एकदमै असल राम्रो हो, अनि परमेश्वरको महिमा होस्, त्यहाँ धेरै चर्चहरू छन्, धेरै संस्थाहरू छन् जसले यसरी यस्तो राम्रो कामहरू गरिरहेको छ, सामाजिक कार्यहरू गरिरहेको छन्, स्कुलहरू खोलिदिइरहेको छन्, हस्पिटलहरू खोलिदिइरहेको छन्, सिपमूलक तालिमहरू दिइरहेको छन्, मानिसहरूलाई गाउँ गाउँमा गएर शिक्षा दिइरहेको छ, स्वास्थ्य सम्बन्धी पढाइरहेको छ, धारादेखि लिएर टोयलेटहरू त्यहाँनिर निर्माण गरिदिइरहेको छन्। र हामी क्रिस्चियनको रूपमा हामीले असल काम गर्नुपर्छ, हामीले पनि यस्ता क्षेत्रमा आफ्नो हात, क्रिस्चियनको रूपमा हामीले आफ्नो हातहरू बढाउनुपर्छ। तर के त्यो नै चर्चको मिसन हो? कचोटि हामी अलमल गर्छ हो भनेर। र यदि माथि उसले गरेका सबै कुराहरूलाई चर्चको मिसन मानिन्छ भने, तब हामीले गर्ने हरेक कुरा चर्चको मिसन बन्न जान्छ, हरेक कुरा। तर म के तर्क गर्छु भने, त्यो हुनै सक्दैन। यदि हामीले गर्ने सबै कुरालाई मिसन मान्छौँ भने, सबै कुरा मिसन हुनै सक्दैन। एकजना प्रभुको जन स्टिफन निलले पनि त्यसै भन्नुभएको छ, सबै कुरा यदि मिसन हो भने कुनै पनि कुरा मिसन होइन। सो परिभाषा अनुसार मिसन एउटा विशिष्ट कार्य, एउटा विशेष कार्य, एक्सक्लुसिभ वर्क, एउटा विशेष कार्य। मिसन एक वचन शब्द हो है। सो यसले मिसनले यसुले आफ्नो चर्चलाई पुरा गर्न दिनुभएको एउटा विशिष्ट जिम्मेवारी, विशिष्ट कार्यलाई जनाउँछ मिसनले। त्यसो भए त्यो कार्य के हो? यसुले आफ्नो चर्चलाई संसारमा त्यो हासिल गर्नलाई, पुरा गर्नलाई पठाउनु भएको त्यो विशेष काम के हो, त्यो मिसन के हो? के गरिबहरूलाई खुवाउनु, यद्यपि आफैमा एकदम प्रशंसनीय छ, राम्रो कार्य हो, कि आवाज विनहरूको लागि आवाज बन्नु हो, लड्नु हो, कि एड्स रोगको विरुद्धमा लड्न मद्दत गर्नु हो, कि मानव बेचबिखन उन्मूलन गर्न प्रयास गर्नु, कि सहर सफा गर्नु हो? प्रियहरू, येशु ख्रीष्टले काठमाडौँ कम्युनिटी बप्टिस्ट चर्चलाई संसारमा पुरा गर्नलाई पठाउनु भएको एउटै काम के हो, मुख्य काम के हो, एउटा काम? हाम्रो निम्ति खुसीको खबर भनेको कि हामीले त्यो काम के हो भनेर आफैले पत्ता लगाइराख्न आवश्यक छैन, किनकि येशु ख्रीष्टले हाम्रो सामु भएको परमेश्वरको वचनको यो अध्यायमा, यो खण्डमा मिसनको बारेमा हामीलाई स्पष्टसँग बताइदिइसक्नु भएको छ। त्यही पनि हामी कसरी यो मिस गर्छौँ क्या, कसरी यो छुट्याइ पठाउँछौँ? म त्यो कुरा चाहिँ बुझ्न सक्दिनँ। म त्यो 28 अध्यायमा यहाँनिर 18 20 वर्षसम्म येशूले चर्चको मिसन यो हुनुपर्छ भनेर उहाँले स्पष्टसँग यहाँनिर दिनुभएको छ। यद्यपि त्यहाँ मिसन भन्ने शब्द प्रयोग गरिएको छैन, तर मिसनको साटोमा हामी यसलाई महान आदेश भन्छौँ। महान आदेश एउटा मुख्य उहाँले एउटा चर्चलाई पुरा गर्नलाई दिनुभएको एउटा एउटा जिम्मेवारी, एउटा मुख्य जिम्मेवारी। यसु मृत्युबाट पुनर्जीवित भइसकेपछि र स्वर्ग फर्किनुभन्दा अघि उहाँले आफ्नो चेलाहरूलाई यस डाँडामा उहाँले भेला गर्नुभएको थियो, गालिलको त्यस डाँडामा। अनि यसुले भने अनुसार नै तिनीहरू त्यहाँनिर भेला भएका छन्, 11 तपाईँलाई थाहा छ 12 चेलाहरूमध्ये 1 के भयो भनेर, यहुदा इस्करियोतको बारेमा तपाईँलाई थाहा छ। अनि 12 चेलाहरू यहाँनिर भेला भएको छ। अनि चेलाहरूलाई, यो भेला भएको चेलालाई त्यतिखेरको चर्च भनिन्छ। अनि यो चर्चलाई यी अन्तिम शब्दहरूमा यसुले एउटा विशेष काम दिनुभएको छ, अनि यो काम नै चर्चको मिसन हो। यो महान आदेश नै चर्चको मिसन हो। यसुले भन्नुभयो, स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिएको छ, यसकारण जाओ र सबै देशका मानिसहरूलाई चेला बनाऊ, पिता र पुत्र र पवित्र आत्मा बनाऊ, तिनीहरूलाई बप्तिस्मा देऊ, मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाऊ, हेर म युगको अन्तसम्म सधैँ तिमीहरूका साथमा छु। सो चर्चको मिसन के हो त्यसो भए? चर्चको मिसन के हो? यहाँनिर तपाईँ देखिसक्नुभयो, चर्चको मिसन सबै देशका जातिहरूलाई चेला बनाउनु। चर्चको मिसन के हो? सबै देशका जातिहरूलाई यसु ख्रिस्टको चेला बनाउनु हो। मैले अघि सुरुमा भनेको थिएँ, चर्च के को लागि अस्तित्वमा छ? चर्च पवित्रात्मक शक्तिद्वारा यसु ख्रिस्टको सबै देशका जातिहरूलाई यसु ख्रिस्टको चेला बनाएर परमेश्वरको महिमा गर्नको निम्ति अस्तित्वमा छ। अझै पनि धेरै मानिसहरू छन् जसले यसु ख्रिस्टको बारेमा सुनेकै छैनन्। तपाईँले सुन्नुभयो, यसको मतलब अब सबैले सुनिसक्यो भन्न मिल्दैन। अझै धेरै मानिसहरू छन् जसले यसुलाई चिनेको छैनन्। सायद तपाईँको छिमेकी हुनसक्छ, तपाईँको क्लासमेट हुनसक्छ, तपाईँको वर्कमेट हुनसक्छ, तपाईँ कोसँग सँगै बस्नुहुन्छ छिमेकी, पल्लो रुमको हुनसक्छ, तपाईँ सँगै गाडीमा यात्रा गरेको मानिस हुनसक्छ, तपाईँ चढ्नुभएको पठाउ ड्राइभर हुनसक्छ, तरकारीवाला हुनसक्छ, पसले दाई अथवा दिदी हुनसक्छ। उनीहरूले अझै पनि सायद यसुको बारेमा सुनेका छैनन्। अझै त्यहाँ यस्ता धेरै मानिसहरू छन् जसलाई येसु भन्ने नामै थाहा छैन। मानिसको वास्तविक समस्या के उनीहरूलाई थाहै छैन। मानिसहरू आफ्नै पापहरूमा मरिरहेका छन् र परमेश्वरको आउँदैको न्यायतर्फ उनीहरू बढिरहेका छन्। र येसु चाहनुहुन्छ केसीबिसी हामी उहाँको चर्च त्यस ठाउँ कहाँ ती मानिसहरू कहाँ गएर सुसमाचार उनीहरूलाई बताइदिउँ, सुनाइदिउँ, यसु ख्रिस्टको नाउँ उनीहरूको सामु गएर हामी घोषणा गरिदिउँ। अनि पास्टर अर्नोले सिकाउनु हुँदै थियो आज किन यसु ख्रिस्टले चर्चलाई उद्धार गरिसकेर पनि संसारमै छोडिराख्नु भएको छ, किन उहाँले हामीलाई स्वर्ग लगिहाल्नु भएन उहाँसँगै? किनकि यही मिसनको निम्ति, यही कामको निम्ति उहाँले आज हामीलाई संसारमा छोड्नु भएको छ। तर हामी कसरी गलत बुझिपठाउँछौँ? हामी त संसारमा आफ्नो लागि जिउनलाई छोडेको जस्तो लाग्छ। हामीलाई त के लाग्छ, परमेश्वर त हाम्रो लागि अस्तित्वमा हुनुहुन्छ, हाम्रो खुसीको जीवन, सफलताको जीवन, समृद्धिको जीवन निम्ति हामी दामी जीवन जिउन चाहन्छौँ, आफ्नो मन परेको जीवन जिउन चाहन्छौँ, अनि त्यसको लागि चाहिँ परमेश्वर अस्तित्वमा हुनुहुन्छ भनेर हामी बुझिरहेको छौँ। होइन प्रियहरू, हामी परमेश्वरको महिमाको निम्ति हामी अस्तित्वमा छौँ। अनि हामी परमेश्वरको महिमा कसरी गर्छौँ? हामी यसु ख्रिस्टको चेलाहरू बनाएर। त्यसकारण हामी यी मानिसहरू कहाँ गएको ख्रिस्ट चाहनुहुन्छ, उनीहरूलाई ख्रिस्टको बारेमा बताएको, घोषणा गरेको उहाँ चाहनुहुन्छ। अनि उनीहरूले विश्वास गरेपछि हामीले उनीहरूलाई स्थानीय चर्चमा ल्याएको र उनीहरूलाई सँगै आराधनामा उनीहरूलाई भेला गराएको परमेश्वर चाहनुहुन्छ। अर्को भाषामा भन्नुपर्दाखेरि हामी चर्चको रूपमा मिसनको लागि यसकारण अस्तित्वमा छौँ किनकि त्यहाँ अझ यति धेरै मानिसहरू छन् जसले साँचो परमेश्वरलाई चिनेका छैनन् र उहाँको आराधना उनीहरूले गरिरहेका छैनन्। एकजना प्रभुको जोन फाइबरको भाषा साप लिएर भन्नुपर्दाखेरि मिसन यस कारण अस्तित्वमा छ किनकि साँचो आराधना अस्तित्वमा छैन। अझै पनि त्यस्ता मानिसहरू छन् जसले एकमात्र साँचो र जीवित परमेश्वरको आराधना गर्दैनन्। उनीहरूले परमेश्वरलाई आत्मा र सत्यतामा पुजिरहेका छैनन्। जसरी हामीले अघिको योभन्दा अगाडिको हप्ता हामीले वचन सुन्दै थियौँ। त्यस कारण प्रिय हामी उनी मानिस यी मानिसहरू कहाँ जानुपर्छ, हामी परमेश्वरको विश्वासीको साक्षी हुनैपर्छ र उनीहरूको हृदयमा त्यो साँचो आराधना हामीले पुनर्स्थापित भएको देख्नैपर्छ। केसको अर्थ हामी गरिब सीमान्तकृत अथवा सामाजिक त्यो मुद्दाहरूको बारेमा हामी वास्ता गर्दैनौँ, होइन, हामी ती सबै कुराहरूको वास्ता गर्छौँ। हामी संसारमा कष्ट भइरहेको मानिसहरूप्रति हाम्रो आँखा हामी चिम्लिन सक्दैनौँ। हामी ख्रिस्त जस्तै दयावान हुन बोलाइएका छौँ र हामीले संसारमा भएका अरू कष्टहरूको बारेमा पनि हामीले चासो राख्नुपर्छ, वास्ता गर्नुपर्छ र विशेष गरी हाम्रो जस्तो देशको सन्दर्भमा हामीले अझै धेरै रोजगारीको अवसरहरू सृजना गर्नुपर्छ, हामीले गरिबहरूलाई मद्दत गर्नुपर्छ, बाढी पहिरोमा परेको मानिसहरूलाई हामीले सहायता गर्नुपर्छ, बाढी पीडितहरूलाई हामीले सहयोगको हात हामी उनीहरू बढाउनुपर्छ, जाडोमा पठङ्गिरहेका ती मानिसहरूलाई हामीले तातो न्यानो कपडाहरू तातो खानाहरू हामीले पुर्याइदिनुपर्छ, पक्कै पनि पर्छ। तर हाम्रो मिसनको अन्त्य त्यही हुनुहुँदैन, त्यही गर्नु नै चर्चको मिसन हो भनेर हामी बस्नु हुँदैन। हो, हामी असल कामहरू गर्न बोलाएका छौँ, हामी त्यसैको निम्ति सृष्टि गरेका हौँ, यो कुरामा हामी कहिले पनि अन्यलमा पर्नु हुँदैन। तर हामीले गर्न सक्ने सबैभन्दा ठुलो असल काम भनेको सुसमाचार बाँड्नु हो। हामी हाम्रो छिमेकीहरूलाई केवल खुवाएर लुगा कपडा दिएर शिक्षा दिएर हेरचाह गरेर वा अस्पताल र विद्यालय खोलेर मात्र प्रेम गर्दैनौँ, तर उनीहरूलाई हामी सत्यता बताएर प्रेम गर्छौँ कि येशू ख्रीष्ट नै बाटो सत्य र जीवन हुनुहुन्छ र उहाँ बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। हामी हाम्रा छिमेकीहरूलाई यो 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 सत्यता बताएर प्रेम गर्छौँ कि हरेक मानिस पाप र पवित्र र साँचो परमेश्वर विरुद्धको विद्रोहको कारण नरक अनन्त विनाश तथा न्यायतर्फ गइरहेका छन्। तर येशू ख्रीष्ट ती नरक गइरहेका पापीहरूलाई बचाउन आउनुभयो, उहाँ संसारमा आउनुभयो, उहाँ मर्नुभयो, उहाँ गाडिनुभयो र फेरि उहाँ जीवित भइ उठ्नुभयो। जसले अब आफ्नो पाप पश्चाताप गर्छ र येशू ख्रीष्टमाथि विश्वास गर्छ ऊ बचाइनेछ। यो सत्यता हामी बताएर हामी हाम्रो छिमेकीहरूलाई प्रेम गर्छौँ। प्रिय चर्चको प्राथमिक मिसन चेला बनाउनु, ख्रिस्टको चेला बनाउनु, चेला बनाउनु केवल मानिसको सांसारिक भौतिक र शारीरिक अवस्थाहरू सुधार गर्नु मात्र होइन। यदि कसैको भौतिक सुधार, भौतिक जीवन सुधार गर्न हामी सफल भयौँ तर ऊ अनन्त अनन्त नर्कमा ऊ जान्छ भने त्यसको कुनै अर्थ हुँदैन। हामीले निश्चय गरिबहरूलाई सेवा गर्नुपर्छ तर यसले कहिले सुसमाचार घोषणालाई कहिले कहिले प्रतिस्थापन गर्नु हुँदैन। सामाजिक सेवा मात्र गरेर महान आज्ञा पुरा भयो भन्नु गलत हुनेछ। चर्चलाई ख्रिस्टको चेलाहरू बनाउने त्यो दूतावास बन्न बोलाएको छ, केवल सामाजिक सेवा गर्ने एउटा एनजिओ हुनको लागि होइन। मानिसहरूलाई कम्बल बाँड्नु र मानिसहरूलाई सुसमाचार बाँड्नु एउटै कुरा होइन। बागमती सफा गर्नु र उनीहरूको फोहोर प्राणलाई आत्मालाई शुद्ध पार्ने सुसमाचार दिने एउटै कुरा होइन। हामीले हाम्रो चर्चलाई केवल एक सामाजिक सेवा प्रदान गर्ने एउटा संस्थामा परिणत गर्नु हुँदैन कदापि। मानवीय कार्य, सामाजिक कार्य, गरिबहरूलाई मद्दत गर्ने र खुवाउने सबै परमेश्वरका मानिसहरूको जिम्मेवारीमा रहेका हामी पक्कै पनि हामी ठान्छौँ र हो, ती चर्चको पनि जिम्मेवारी हुन्। हामीले अरूले भन्दा पनि बढी असल कामहरू गर्नुपर्छ तर ती निस्वार्थ र बलिदानपूर्वक हामीले गर्नुपर्छ। तर हामी त्यहाँ रोकिनु हुँदैन, हामी अझै अगाडि बढ्नुपर्छ। हामीले सुसमाचार घोषणा गर्नैपर्छ। असल कामहरू सुसमाचार प्रचारको विकल्प होइनन्, हाम्रो असल कामहरू सुसमाचारको फल हो, जरा होइन। हाम्रो असल कामहरूले मानिसहरूलाई सुसमाचारलाई खुला बनाउँदै ख्रिस्तपट्टि डोर्याउनुपर्छ। त्यसकारण मलाई लाग्छ कि हामीले सामान्यतया प्रयोग गर्ने शब्दहरूमा सुधार ल्याउन आवश्यक छ। धेरै म बाहिरतिर सुन्ने गर्छु हिजो आज बिजनेस एज मिसन भने सुन्छु, म मिडिया एज मिसन भने सुन्छु, स्पोर्ट्स एज मिसन भनेर सुन्छु, मिसनको रूपमा स्पोर्ट खेलकुद, मिसनको रूपमा मिडिया, मिसनको रूपमा व्यवसाय, यो यी शब्दहरू हिजो आज एकदमै सामान्य लाग्छ. तर मेरो फिक्री भनेको, मेरो कन्सर्न भनेको यी यी शब्दहरूले, यी टर्मिनोलोजिजहरूले चर्चको त्यो अद्वितीय युनिक भन्छ नि विशिष्ट त्यो मिसनलाई धमिलो पार्न सक्छ, धमिलो पार्न सक्छ, ओझेलमा पार्न सक्छ. सो मेरो सुझाव यस प्रकार छ, बिजनेस एज मिसन, अब मिसनको रूपमा व्यवसाय, बिजनेस एज मिसन भन्नुको साटो, अथवा मिडिया मिडिया एज मिसन भन्नुको साटो, हामी बिजनेस फर मिसन भनौँ. बुझ्नुभएछ नि, मिडिया फर मिसन अथवा मिसनको लागि मिडिया काम लाग्न सक्छ, तर मिडिया नै मिसन होइन. मिसनको लागि व्यवसाय काम लाग्न सक्छ, तर त्यो गर्नु नै मिसन होइन. व्यवसाय आफै मिसन हुन सक्दैन, तर यसले मिसनलाई सेवा दिन सक्छ, यो सुसमाचार फैलाउनको लागि एउटा उत्कृष्ट माध्यम हुनसक्छ, तर यो आफैमा मिसन होइन. र म थप दुईवटा कुरा स्पष्ट पार्न चाहन्छु. पहिले, महान आज्ञा र महान आदेशबीच त्यहाँ निकट सम्बन्ध छ, किनकि कोही कोही मानिसहरूले मलाई भन्ने गर्छ कि हामीले वास्तविक चाहिँ हामीले के गर्नुपर्छ, हामीले महान आदेश र महान आज्ञा, मती 28 अध्याय मात्रै होइन, मती 22 अध्याय, यो दुईवटालाई हामीले सन्तुलनमा राख्नुपर्छ. तर मेरो जवाफ भनेको पर्दैन, हामीले तिनीहरूलाई सन्तुलनमा राखिराख्नु पर्दैन. किन? किनभने तिनीहरू दुई छुट्टा छुट्टै कुराहरू हुँदैन. महान आदेशले हामीलाई, हामी चर्चको रूपमा के गर्न बोलाइएको छौँ भन्ने कुरा बताउँछ, चर्चको रूपमा एउटा हाम्रो विशिष्ट कार्य जुन चाहिँ चेला बनाउनु हो, र महान महान आज्ञाले चाहिँ हामीलाई त्यो कार्य हामी किन गर्छौँ भनेर बताउँछ, त्यसको पछाडिको प्रेरणा के हो, अनि त्यो चाहिँ के हो, हाम्रो छिमेकीप्रतिको प्रेम हो. महान आदेशले हामीलाई चेला बनाउने विषयमा सिकाउँछ भने, महान आज्ञाले हामीलाई प्रेम गरेको कारण त्यो चेला बनाउने विषयमा हामीलाई सिकाउँदछ, बताउँछ. हामी यसकारण चेला बनाउँछौँ किनकि हामी परमेश्वरलाई प्रेम गर्छौँ र हामी हाम्रो छिमेकीलाई प्रेम गर्छौँ. हामी आफ्नो राज्य विस्तार गर्न अथवा आफ्नो प्रतिष्ठा बढाउन वा पैसाको लागि चेला बनाउँदैनौँ, हामी परमेश्वरलाई प्रेम गर्छौँ र हामी हाम्रो छिमेकीलाई प्रेम गर्छौँ, त्यस कारण चेला बनाउँछौँ. र हाम्रो छिमेकीलाई प्रेम गर्ने सबभन्दा उत्तम तरिका भनेको उनीहरूलाई ख्रिस्टको बारेमा सुनाउनु, सुसमाचार बताइदिनु. दोस्रो, परमेश्वरको मिसन र चर्चको मिसन छुट्टै छुट्टै कुरा होइन. धेरैले भन्छ, ओ ठिक छ, नयाँ करारमा हामी मिसनको बारेमा कुरा गर्छौँ, तर पुरानो करारमा परमेश्वरको मिसन छुट्टै थियो. धेरै मानिसहरू सोच्छन् कि परमेश्वरको मिसन र चर्चको मिसन फरक फरक छ. कसै कसैले भन्छन् कि पुरानो करारमा परमेश्वरको मिसन मुख्यतया गरिबहरूको हेरचाह गर्नु थियो. र म सम्झ्छु कि परमेश्वरले गरिबहरूको हेरचाह गर्नुभयो र उहाँले पुरानो घरका आफ्ना मानिसहरूलाई पनि त्यसै गर्न उहाँले भन्नुभएको छ. र आज हामी चर्चले पनि, हामी विश्वासी प्रत्येकले हामीले गरिबहरूको हेरचाह गर्नुपर्छ, परमेश्वर चाहनुहुन्छ, तर त्यो परमेश्वरको मुख्य मिसन होइन. हामीले एउटा कुरा, एउटा महत्त्वपूर्ण प्रश्न सोध्नुपर्छ कि सृष्टि हुनभन्दा पहिले, वास्तवमा अनन्तकालदेखि नै परमेश्वरको हृदयमा एउटा कुरा के थियो, परमेश्वरको हृदयमा भएको त्यो एउटा कुरा के थियो, अनन्त विगतदेखिकै, अनन्त विगतदेखिकै सृष्टि सारा संसारको जग बसाल्नुभन्दा अगाडिदेखि नै परमेश्वरको हृदयमा भएको एउटा कुरा के थियो, त्यो कुरा यही थियो कि परमेश्वरसँग आफ्नै लागि तयार पारेको एउटा जाति थियो, उद्धारकर्ताद्वारा उद्धार गरिएको एउटा जाति थियो. गड ह्याड अ पिपल इन हिज माइन्ड फ्रम इटर्निटी पास्ट. परमेश्वरको मिसन उत्पत्ति 3 हामी प्रकट भएको देख्छौँ, र बाइबलका बाँकी अंशहरूले परमेश्वरको त्यो मिसन कसरी पुरा गर्नुहुनेछ, उहाँले त्यो मिसनलाई कसरी अगाडि बढाउनुहुनेछ भन्ने कुरालाई हामीलाई त्यहाँनिर बताइदिएको हामी देख्छौँ. परमेश्वरले मानव जाति अथवा एउटा जातिलाई जोगाउन, संरक्षण गर्न नोआ र उनको परिवारलाई बचाउनु भयो, र परमेश्वरले आफ्नो महान मिसनको सन्दर्भमा अब्राहमलाई बोलाउनु भयो, जुन उत्पत्ति 12 अध्यायमा हामी देख्दै थियौँ, अघि भर्खरै पढ्दै थियौँ. र परमेश्वरले इस्रायललाई त्यो मिसनको त्यो लाभ लिने, लाभार्थी र पृथ्वीको सबै कुलसम्म त्यो आशिष त्यो पुर्याउने माध्यम दुवै हुन उहाँले बोलाउनु भयो र बचाउनु भयो. र पुरानो कराले उद्धारकर्ताको प्रतिज्ञाको बारेमा बोल्दछ र नयाँ कराले त्यो प्रतिज्ञा पुरा भएको देखाउँदछ. परमेश्वरले ख्रिस्टलाई संसारमा उद्धार गर्ने मिसनमा पठाउनु भयो. आजमा 2000 वर्ष पहिले आफ्ना मानिसहरूलाई तिनीहरूको पापहरू र परमेश्वरको न्यायबाट बचाउन ख्रिस्ट संसारमा आउनुभयो. उहाँ जिउनुभयो, मर्नुभयो, गाडिनुभयो र फेरि जीवित भयो, उठ्नुभयो. अब पुनरुत्थान हुनुभएको प्रभुको रूपमा ख्रिस्टले आफ्ना चर्चलाई संसारमा सुसमाचारको सन्देश सबै राष्ट्रहरूमा सबै जाति देशका मानिसहरूमा घोषणा गरेर चेला बनाउन पठाउनु हुँदैछ. र म त्यो 28 अध्यायमा हामी त्यही कुरा देखिरहेको छौँ. त्यो चर्चको मिसन यही हो. तर यो मिसन हामी कसरी पुरा गर्छौँ? यो मिसन हामी कसरी पुरा गर्छौँ? चर्चले यो मिसन, यो काम कसरी पुरा गर्छ? आज बच्नु दोस्रो कुरा, स्वर्ग चेलाहरूले यी भेला भएको 11 जना र बाँकी मानिसहरूले यो महान आदेश कसरी पुरा गरे? प्रेरित 1 अध्यायको 4-8 पदमा चेलाहरूसँग भोजनमा बस्नुहुँदा येशूले तिनीहरूलाई यस्तो आदेश दिनुभयो, तिमीहरू यरुसलेमबाट कतै नजाऊ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर. यसबारे तिमीले मबाट सुनिसकेका छौ, किनभने यूहन्नाले त पानीले बप्तिस्मा दिए, तर अबका थोरै दिनमा पवित्र आत्मामा तिमीहरूले बप्तिस्मा तिमीहरूको बप्तिस्मा हुनेछ. उहाँले तिनीहरूलाई भन्नुभयो, पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू यरुसलेममा, सारा यहुदियामा र सामारियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ. र येशु ख्रीष्टले प्रतिज्ञा गर्नुभए अनुसार प्रेरित 2 अध्यायमा पवित्र आत्मा चेलाहरूमाथि आउनुभएपछि उनीहरूले शक्ति पाए र ख्रीष्टको उनीहरू साक्षी बने. एकै दिनमा 3000 मानिसले ख्रीष्टमाथि विश्वास गरे. चर्च अझै राम्रोसँग स्थापित भयो र एक समय एकदमै डरपोक खाएर यी चेलाहरू अब साहसी भई तिनीहरू घर घर र सहर सहर भएर ख्रीष्टको नाउँ घोषणा गर्न थालेका छन् र चेला बनाएका छन्। अन्तत यी सबै चर्चहरूमा परिणत भएको छ. अनि हामी यी चर्चहरूलाई गलातीको चर्च, कलसीको चर्च, फिलिपीको चर्च, एफिसीको चर्च, कोरन्थी त्रिशुलीको चर्च भनेर हामी चिन्दछौँ. यी चेलाहरूले चर्चहरू स्थापना गरेर ख्रिस्ट दिनुभएको महान आदेश पुरा गरे. आज केसिबिसीले पनि त्यसरी नै ख्रिस्ट दिनुभएको महान आदेश पुरा गर्नुपर्छ, चर्चहरू स्थापना गरेर. तपाईँ देख्नुभयो र यसोको अनुसार त्यसका लागि हामीले 3 कुराहरू गर्नुपर्ने हुन्छ. उहाँले भन्नुभयो, यसकारण जाओ र सबै देशका जातिलाई चेला बनाऊ, चेला बनाऊ, मुख्य जोड यहाँ दिनुभएको छ. र उहाँले 3 कुरा भन्नुभएको छ, जाओ र पिता पुत्र पवित्र आत्मा नाउँमा तिनीहरूलाई बप्तिस्मा देऊ, बप्तिस्मा र तिनीहरूलाई आज्ञा गरेका सबै कुरा तिमीहरूलाई मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाऊ. सो मैले तिमीहरूलाई सिकाएँ, तिनीहरूलाई पनि त्यो आज्ञा गर्न सिकाऊ, पालन गर्न सिकाऊ. सो जाओ, बप्तिस्मा देऊ र सिकाऊ. यी 3 कुरा ख्रिस्टले यहाँनिर गरेर चर्चले मिसन पुरा गर्नुपर्ने भनेर बताउनु भएको छ. सो हामी गएर सुसमाचार प्रचार गरेर विश्वास गर्नेलाई बप्तिस्मा दिएर सिकाएर हामी चेला बनाउँछौँ. एकपछि हामी यसलाई अर्को हेर्दै जानेछौँ. पहिले हामी गएर चेला बनाउने यो मिसन पुरा गर्छौँ. गएर पहिले गएर कुनै पनि मिसन नगइकन कहिले पनि पुरा हुँदैन. चर्च जानलाई इच्छुक हुनैपर्छ, तत्पर हुनैपर्छ. तर कहाँ जाने? येशूले भन्नुभएको छ, यसकारण जाऊ. कहाँ जाऊ? सबै देशका जातिहरू कहाँ जाऊ? सबै देशका जातिहरू कहाँ जाऊ? जहाँ सुसमाचार अझै पनि पुगेको छैन, जहाँ ख्रिस्ट अझै चिनिएको छैन, उहाँको नाउँको बारे मानिसहरूलाई थाहा छैन, त्यहाँ जाऊ. पुरानो करारमा परमेश्वर अब्राहमलाई बोलाउनु भयो र अब्राहम मार्फत सबै जातिहरू आशिषित हुनु भने परमेश्वरले प्रतिज्ञा गर्नुभयो. र साँच्चै वास्तवमा सबै मानिसहरू अब्राहम कहाँ आए? पुरानो करारबाटै आउन सुरु गरे र परमेश्वरले अब्राहमलाई आफ्नो आशिषको त्यो अन्तिम बिन्दु बनाउनु उद्देश्य बनाउनु भएन, तर आफ्नो आशिषको माध्यम बनाउनु भयो. किनभने परमेश्वरको मनमा सुरुदेखि नै जातिहरू थिए, मैले अघिदेखि नै भन्दैछु. र पुरानो करारमा सुसमाचार प्रचार चाहिँ आएर हेर भन्ने थियो भने, अब नयाँ करारमा चाहिँ सुसमाचार प्रचार जाऊ र भनिदियो, घोषणा गरिदियो भनेर परिवर्तन भएको हामी देख्दछौँ. अब हामीलाई जातिहरू कहाँ जान यहाँ आज्ञा दिएको छ, यसको अर्थ हामी अब जान्छौँ. हामी हाम्रो आफ्नै जनजाति आफ्नै जाति समूह आफ्नै भाषा बोल्ने मानिसहरू कहाँ मात्रै आफ्नो संस्कृतिमा मात्रै हामी जाँदैनौँ, हामी कुनै विशेष उमेर कुनै पेसा हेरेर हामी जाँदैनौँ, कुनै विशेष वर्गका मानिसहरूलाई हामी लक्षित गरेर जाँदैनौँ, हामी ख्रिस्ट बिना हराएका सबै मानिसहरू कहाँ सुसमाचार लिएर जाँदछौँ। त्यस कारण काठमाडौँ कम्युनिटी ब्याप्टिस्ट चर्च चाहिँ कुनै जाति समूहमा मात्र पुग्नको लागि अस्तित्वमा भएको चर्चको रूपमा यो चिनिएको छैन। केसिबिसी काठमाडौँ कम्युनिटी ब्याप्टिस्ट चर्च पापमा हराएका सबै मानिसहरूका सुसमाचार घोषणा गर्नको लागि अस्तित्वमा छ, तिनीहरू जोसुकै हो किन नहुन्। त्यस कारण प्रियहरू, हामीले हाम्रा मित्रहरूलाई, हाम्रा आफन्तहरूलाई, हाम्रा छिमेकीहरूलाई, हाम्रा सहकर्मीहरूलाई उनीहरू कहाँ गएर सुसमाचार सुनाउनुपर्छ। र व्यावहारिक रूपमा तपाईँ आफ्नो दैनिक जीवन जहाँ बिताउँदै हुनुहुन्छ त्यहाँ तपाईँ ख्रिस्टको खातिर जान सक्नुहुन्छ। बिहान कलेज जाँदै गर्दाखेरि होस्, काममा जाँदै गर्दा होस्, तरकारी किन्दै गर्दा होस्, खेलकुद होइन हेर्दै गर्दा होस्, खेल्दै गर्दा होस्, तपाईँ त्यहाँ सुसमाचार लिएर जान सक्नुहुन्छ। परमेश्वरको सुसमाचार बाँड्ने अवसर त्यहाँनिर तपाईँ लिएर त्यहाँनिर जान सक्नुहुन्छ, प्रार्थनाको साथ तपाईँ त्यहाँ जान सक्नुहुन्छ। र कहिलेकाहीँ कोही कोही अर्कै सहर, अर्कै देश, अर्कै जाति कहाँ पनि सुसमाचार प्रचार गर्न जान्छन् र चर्च स्थापन गर्न जान्छन् र तिनीहरूलाई हामी मिसनरी भन्दछौँ, मिसनरी भन्दछौँ। र स्थानीय चर्चको लागि यसको अर्थ ती मिसनरीहरूलाई पठाउनु हाम्रो जिम्मेवारी हो, तिनीहरू आफै जाँदैनन्। काठमाडौँ कम्युनिटी ब्याप्टिस्ट चर्चले यस्ता जाने मान्छेहरूलाई पहिचान गर्नुपर्छ र पठाउनुपर्छ, किनकि रोमी 10 भन्दछ प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ। तर जसलाई विश्वास गरेका छैनन् उहाँलाई मानिसहरूले कसरी पुकार्ने, जसको विषयमा सुनेका छैनन् उहाँमा तिनीहरूले कसरी विश्वास गर्ने, र प्रचारक बिना तिनीहरूले कसरी सुन्ने र कसैले नपठाइकन मानिसहरूले कसरी प्रचार गर्ने, र कसले पठाउँछ? स्थानीय चर्चले पठाउँछ। यो पठाउने काम कुनै गैर सरकारी संस्था एनजिओको काम होइन, यो कुनै मिसन एजेन्सीको काम होइन, यो बाइबल कलेजको जिम्मेवारी पनि होइन, यो स्थानीय चर्चको जिम्मेवारी हो। स्थानीय चर्चले मिसनरीहरू, सेवकहरू, चर्च प्लान्टरहरू पठाउनै पर्छ। मैले अक्सर बाइबल कलेजको दीक्षान्त समारोहमा प्रचारकले जाओ र चेला बनाऊ भनेर भनिरहेको म सुन्ने गर्दछु, तर होइन, स्थानीय चर्चले नै यी व्यक्तिहरूलाई पठाउनुपर्छ। तपाईँको साथीहरूको काम होइन, यो फेसबुक ग्रुपले पठाउनु मिल्दैन। कति कति मानिसहरू त फेसबुकको ग्रुपले पनि पठाएर नेपाल आएछ, भेट्छु म मान्छेहरू, फरक फरक छन्। स्थानीय चर्चको यो मुख्य भूमिका हो, स्थानीय चर्चले यो पठाउने काम गर्नुपर्छ। जाने योग्य एल्डर ग्रुपमा, पास्टर ग्रुपमा योग्य मानिसहरू पहिचान गर्ने, उनीहरूमाथि लगानी गरेर उनीहरूलाई पठाउने काम गर्नुपर्छ। स्थानीय चर्चले पठाउनुपर्छ, यस्ता मानिसहरूमाथि लगानी गर्नुपर्छ। सो मिसन कसरी पुरा हुन्छ? पहिले गएर, त्यसपछि दोस्रो, हामी बप्तिस्मा दिएर चेला बनाउने मिसन पुरा गर्छौँ। बप्तिस्मा दिएर, बप्तिस्मा चर्चको यो आविष्कार होइन, हामी मानिसहरूलाई सङ्ख्या बढाउन र प्रभाव पार्नको निम्ति हामी बप्तिस्मा दिँदैनौँ, यो कुरामा हामी स्पष्ट हुनुपर्छ। बप्तिस्मा प्रभु येशू ख्रीष्टको आज्ञा हो र बप्तिस्मा यस्तो क्षण हो जहाँ एक व्यक्तिको विश्वास सार्वजनिक हुँदछ। बप्तिस्माद्वारा नै चर्चले कसैलाई ख्रीष्टको चेलाको रूपमा पुष्टि गर्छ, आफ्नो छाप, आफ्नो अनुबन्धन लगाउँदछ। र बप्तिस्माद्वारा व्यक्तिले सार्वजनिक रूपमा घोषणा गरेर आफूलाई ख्रिस्टियन हुँ भनेर, अथवा ख्रीष्टको हुँ भनेर पहिचान पनि गर्दछ। म ख्रीष्टसँग मरेको छु, म ख्रीष्टसँग गाडिएको छु र अब म ख्रिस्टसँग जीवित पारिएको छु र अब उपरान्त जीवने म होइन, तर ख्रिस्ट जो मभित्र बास गर्नुहुन्छ भन्ने कुरा बप्तिस्माले घोषणा गर्दछ। सो चर्चले आफ्नो पाप पश्चाताप गर्ने र येशू ख्रिस्टमा विश्वास गर्नेहरूलाई बप्तिस्मा दिएर चेला बनाउने आफ्नो मिसन पुरा गर्दछ। तर हामीलाई बप्तिस्मा दिन मात्र होइन, हामीलाई पिता, पुत्र, पवित्र नाउँमा, ती त्रिएक परमेश्वरको नाउँमा बप्तिस्मा दिन आज्ञा गरेको छ। केवल हामी डुबाउँदैनौँ, तर हामी त्रिएक परमेश्वरको नाउँमा डुबाउँछौँ येशू ख्रीष्ट दिनुभएको निर्देशन अनुसार। तर किन हामी किन त्रिएक परमेश्वरको नाउँमै कसैलाई बप्तिस्मा दिन्छौँ? किनभने हाम्रो मुक्ति, हाम्रो उद्धार त्रिएक परमेश्वरको कार्य हो। पिता परमेश्वरले अनन्त विज्ञदेखि नै हाम्रो मुक्तिको योजना बनाउनु भयो, पुत्र परमेश्वर जो येशू ख्रीष्ट हुनुहुन्छ उहाँले क्रुसमा मरेर हाम्रो मुक्ति उहाँले काम पुरा गर्नुभयो, र पवित्र आत्मा परमेश्वरले हामीलाई नयाँ जन्म दिनुहुन्छ. विश्वास र पश्चाताप जस्ता हामीलाई मुक्तिको निम्ति अति आवश्यक त्यो रिक्वायरमेन्ट, त्यो दानहरू उहाँले प्रदान गर्नुहुन्छ र त्यो मुक्ति हामीमा लागू गर्नुहुन्छ. सो बप्तिस्माले यो त्रियक परमेश्वरसँग हाम्रो एकताको प्रतीकत्व गर्दछ. यसले हामीलाई पिता पुत्र पवित्र आत्माका मानिसहरूको रूपमा चिनाउँदछ. हामीलाई त्रियक परमेश्वरसँग सङ्गतिमा एकतामा ल्याइएको मानिसहरूको रूपमा चिनाउँदछ. त्यसैले प्रियहरू, बप्तिस्मा प्रभु भोजमा उपस्थित हुनु तपाईँ प्रत्येकको जिम्मेवारी हो, विशेष तपाईँ चर्चको सदस्यहरू भने. यसको अर्थ मैले अघि भने जस्तै सूचनाको समयमा आज 4:30 बजे एसिएलमा फर्किआउने तपाईँ योजना बनाउनुहोस्. आज हामी प्रभुको अनुग्रहमा केही व्यक्तिहरूलाई बप्तिस्मा दिँदैछौँ. चर्चको निम्ति ठुलो आनन्दको कुरा हो, यहाँ हाम्रो एकदमै ठुलो खुसीको कुरा हुनुपर्छ. यहाँ हाम्रो चर्चको रूपमा हाम्रो लागि सबैभन्दा हर्षको कुरा हो. यो पार्टीमा जानुभन्दा राम्रो हुन्छ, यो उद्घाटन समारोहमा भाग लिनुभन्दा पनि राम्रो छ, यो चलचित्र हेर्नु जानुभन्दा राम्रो छ, दिउँसो सुत्नुभन्दा पनि राम्रो छ. यो तपाईँलाई मनपर्ने खेलकुद हेर्न जानु, खेल्नु जानु, अरू खेलेको हेर्नुभन्दा पनि उत्तम छ. त्यसैले भरे 4:30 बजे हलमा फर्केर आउनुहोस्, कोही पनि नछुटाउनुहोला. सो हामी कसरी मिसन पुरा गर्छौँ, गएर बप्तिस्मा दिएर र सिकाएर. हामी सिकाएर चेला बनाउने यो मिसन पुरा गर्छौँ. हामी मानिसहरूलाई सिकाएर चेला बनाउँछौँ, तर ध्यान दिनु, सिकाउनु आफै अन्त्य होइन, यो जानकारी अथवा ईश्वरशास्त्र, ईश्वरशास्त्रीय शिक्षा अन्तिम लक्ष्य होइन. यीशुले के भन्नुभएको छ यहाँनिर, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न, त्यो पालन भन्ने शब्दलाई तपाईँ अन्डरलाइन गर्नुहोस्, तिनीहरूलाई सिकाऊ. चेलापनको हामी केन्द्रमा आज्ञाकारिता देख्छौँ, आज्ञा पालन देख्छौँ. यदि हामीले कसैलाई ईश्वरशास्त्र ज्ञान दिइरहेको छौँ, शिक्षा दिइरहेको छौँ, पुस्तकहरू कसैसँग पढिरहेको छौँ, तर उसलाई आज्ञाकारितामा हामीले डोर्याइरहेको छैनौँ भने हामीले चेला बनाइरहेको छैनौँ. यो कुरामा हामी स्पष्ट हुनुपर्छ. आज्ञाकारिता शिक्षाको लक्ष्य हो, आराधना सिकाउनुको लक्ष्य हो. हामीलाई धर्मशास्त्रका हाम्रा मनपर्ने अंशहरू मात्र होइन, तर हामीलाई सम्पूर्ण यसले सिकाउनु भएको सबै कुराहरू सिकाउन यहाँ आज्ञा गर्नुभएको छ. यसको अर्थ हामीलाई सम्पूर्ण धर्मशास्त्र सिकाउनलाई यहाँनिर आज्ञा गरिएको छ. र यो मुख्यतः हामी दुई तरिकामा गर्छौँ, हामी सार्वजनिक रूपमा पनि गर्छौँ र हामी निजी रूपमा, व्यक्तिगत रूपमा पनि गर्छौँ यो सिकाउने काम. सो परमेश्वरको वचनको नियमित प्रचारद्वारा हामी यो व्याख्यात्मक तरिकाबाट परमेश्वरको सारा इच्छालाई, सारा अभिप्रायलाई हामी सिकाउँछौँ भने हामी व्यक्तिगत सन्दर्भहरूमा पनि, व्यक्तिगत अरूसँगको सम्बन्धहरूमा पनि हामी यो कुरा गर्दछौँ. हप्तामा एकपटक हुनसक्छ हामी एकअर्कासँग भेटेर, बाइबल पढेर, कुनै बाइबली पुस्तक पढेर सँगै एकअर्कामा प्रार्थना गरेर हामी एकअर्कालाई यीशु पछ्याउन हामी सहायता गर्न सक्छौँ. र तपाईँहरूमध्ये कतिजनाले गरिराख्नु भएको छ, तपाईँले गरिरहनु भएको छ, तर यदि तपाईँहरूमध्ये यदि कोही हुनुहुन्छ जसले अहिले पनि एकअर्कालाई यीशु पछ्याउन सहायता गर्नुभएको छैन, तपाईँ अहिलेसम्म चेलापनको सम्बन्धमा हुनुहुन्न भने म तपाईँलाई चाँडै नै त्यो सम्बन्ध सुरु गर्न उत्साह दिन चाहन्छु. एकल धावक नबन्नुहोस्, एकल काटे क्रिस्चियन नबन्नुहोस्, अरूहरूसँगै मिलेर हातमा हात, काँधमा काँध मिलेर यीशुलाई पछ्याउनुहोस्, म तपाईँलाई प्रोत्साहन दिन चाहन्छु. किनभने प्रियहरू, क्रिस्चियन हुनु भनेको चेला हुनु हो, अनि चेला हुनु भनेको ख्रिस्टलाई पछ्याउनु हो र अरूहरूलाई पनि ख्रिस्ट पछ्याउनलाई सहायता गर्नु हो. त्यसैले यदि तपाईँ ख्रिस्टलाई पछ्याउन मद्दत पाइराख्नु भएको छैन वा अरू कसैलाई ख्रिस्टलाई पछ्याउन मद्दत गरिराख्नु भएको छैन भने, तपाईँ एक्लै हुनुहुन्छ भने मलाई कता कता तपाईँको बारेमा चिन्ता लाग्छ, तपाईँको भविष्यलाई लिएर मलाई डर लाग्छ. त्यस कारण प्रियहरू, एकअर्कासँग सम्बन्ध बढाउनुहोस्. सो हामी गएर, हामी बप्तिस्मा दिएर र हामी सिकाएर हामी चेला बनाउने यो मिसनको काम हामी पुरा गर्छौँ, जुन अन्तत स्थानीय चर्चहरूमा परिणत हुँदछ. सो तपाईँ यो मिसनको काममा कसरी संलग्न हुन सक्नुहुन्छ, यहाँ तिन तरिकाहरू म बताउन चाहन्छु, तिन तरिकाहरू. अनि त्यसपछि हामी दोस्रो अन्तिम बुदामा हामी जानेछौँ, मिसनमा हाम्रो भरोसा के छ, कन्फिडेन्ट के छ. सो मिसनको लागि, हामी मिसनमा हामी कसरी संलग्न हुन सक्छौँ, तिनवटा तरिकाहरू छ. प्रत्येक तपाईँहरू, प्रत्येक विश्वासी, पहिलो नम्बर एक प्रार्थना गरेर, नम्बर दुई दिएर, र नम्बर तिन गएर. प्रार्थना गरेर, दिएर, गएर. सो मिसनको लागि प्रार्थना गर्नुहोस्। यीशुले भन्नुभएको छ, फसल त प्रशस्त छ तर खेतालाहरूको कमी छ. त्यसकारण फसलको प्रभुलाई प्रार्थना गरौँ कि उहाँले खेतालाहरू पठाइदिउन्। प्रियहरू, परमेश्वरको खेतमा काम गर्ने मानिसहरूको खाँचो छ, सुसमाचारका कामदारहरूको त्यहाँनिर कमी छ, सबैजना व्यस्त छ। बाइबलले यसो भन्दैन कि क्रिस्चियनहरूको कमी छ, बाइबलले भन्छ खेतालाहरूको कमी छ, सेवकहरूको कमी छ। क्रिस्चियनहरू त टन्नै छ, चर्च भरिभर आउँछ क्रिस्चियनहरूले, तर सबै व्यस्त छन्। कोही पनि मिसनको लागि काम गर्न चाहँदैनन्, सबै यस संसारको लागि जिउन चाहन्छन्। धेरै जस्तो मानिसहरूको मनमा, माइन्डमा परमेश्वर यो संसारमा के गरिराख्नु भएको छ, चर्च किन अस्तित्वमा छ, अनि मेरो जीवन उद्देश्य के हो भन्ने बारेमा सोच्दैन। हामीलाई वास्तै छैन, सबैजना व्यस्त छन्, पढ्नमा व्यस्त छन्, पैसा कमाउनमा व्यस्त, आफ्नै सपना र व्यक्तिगत खुसीको पछि लाग्न व्यस्त छन्। खेतालाहरूको कमी छन्, परमेश्वरको राज्यमा खेतालाहरूको कामदारको कमी छ, ख्रिस्टको नाउँको झन्डा लिएर जाने मानिसहरूको एकदमै कमी छ, त्यहाँनिर खडेरी नै लागेको छ। सबै युवाहरू भाषा पढ्नमा व्यस्त छन्, कन्सल्टेन्सीहरूमा र म्यान पावरहरूमा उनीहरू भिड लागिरहेका छन्, इडिभी भर्नमा उनीहरू पछि लागिरहेका छन्। म कतिलाई त बिहान बिहानै सेनामा भर्ती हुनलाई कुदिरहेको भेटाउँदछु, तर ख्रिस्टको लागि कोही पनि सिक्का बाँच्न चाहँदैनन्, सुसमाचारको लागि कोही पनि जान्न चाहँदैनन्। यद्यपि बाइबलको मुख्य केन्द्रमा भनेकै यही कुरा छ, परमेश्वर यी सारा देशका मानिसहरूलाई ख्रिस्टको चेलाहरू बनाएर उनीहरूलाई उद्धार गरेर आफ्नो महिमा गर्न चाहन्छन्। हामी त्यसैको निम्ति अस्तित्वमा छौँ, तर हामीलाई कसैलाई मतलब छैन। सो प्रे, त्यसकारण प्रार्थना गर्नुहोस् प्रियहरू, प्रार्थना गर्नुहोस् परमेश्वरले ख्रिस्टको महिमाको जोसले भरिएको त्यो जलेको मानिसहरू खडा गरौँ भनेर प्रार्थना गर्नुहोस्। परमेश्वर आफ्नो राज्य निर्माण गर्दै हुनुहुन्छ, तर हामी आफ्नै राज्य निर्माण गर्न व्यस्त छौँ। उहाँले हराएकालाई बचाउँदै हुनुहुन्छ, पापीलाई छुटकारा दिँदै हुनुहुन्छ, उहाँले आफ्नो चर्च निर्माण गर्दै हुनुहुन्छ, आफ्ना चुनिएकाहरूलाई उहाँले भेला गर्दै हुनुहुन्छ, आफ्ना भेडाहरूलाई बगालमा ल्याउँदै हुनुहुन्छ, तर हामी भने तुच्छ कुराहरूमा अल्झिरहेका छौँ। हामीलाई के खाउँ के लाउँ त्यतिमै हाम्रो चिन्ता छ, त्यही बारेमा मात्र हामी सोच्छौँ, कसरी पैसा कमाऊ, कसरी धनी बनाऊ, त्यही मात्र हाम्रो फिक्री छ। ख्रिस्टले हाम्रो लागि स्वर्ग छाड्नुभयो, उहाँले हाम्रो लागि सेवकको रूप धारण गर्नुभयो, उहाँ हाम्रो लागि गोठमा जन्मिनुभयो, हाम्रो लागि गरिब बन्नुभयो र हाम्रो मुक्तिदाताको रूपमा उहाँ क्रुसमा मर्नुभयो। तर हामी भने हामी आफ्नै नाउँ कमाउन चाहन्छौँ, हामी आफ्नै करियरको बारेमा हामीलाई चिन्ता छ र हाम्रो आफ्नै सपना पुरा गर्न व्यस्त छौँ। हामीलाई हाम्रो परमेश्वर जसले हामीलाई बनाउनु भयो आफ्नो महिमाको निम्ति, सृष्टि गर्नुभयो, उहाँ के चाहनुहुन्छ, उहाँको सपना पुरा गर्ने भन्दा पनि हामीलाई आफ्नै आमा बुबाको सपना पुरा गर्नु छ। त्यसकारण प्रिय, प्रार्थना गर्नुहोस् परमेश्वर हामीलाई उहाँको मिसनको लागि त्यो जोसको साथ पुनर्जीवित पार्नुभएको होस्। प्रार्थना गर्नुहोस् कि परमेश्वर हामीलाई जातिहरूको लागि, मिसनको लागि त्यो असाधारण त्यो उत्साहले जोसले भर्नुभएको होस्। प्रार्थना गर्नुहोस् कि काठमाडौँ कम्युनिटी ब्याप्टिस्ट चर्च मिसन केन्द्रित चर्च बनोस्। र सबैभन्दा बढी तपाईँ आफै त्यो तपाईँको प्रार्थनाको उत्तर बन्न सक्नुभएको होस् भनेर प्रार्थना गर्नुहोस्। काठमाडौँ कम्युनिटी ब्याप्टिस्ट चर्चद्वारा पठाएका मानिसहरूलाई प्रार्थना गर्नुहोस्, तपाईँले अन्तिमचोटि कहिले होला मिसनको लागि प्रार्थना गर्नुभएको, ख्रिस्टको खातिर सहर छोडेर गाउँ फर्केको मानिसहरूको निम्ति प्रार्थना गर्नुभएको। सबै सहरमा सपना बोकेर आउँछन्, यहाँबाट कोही गाउँ फर्किन चाहँदैनन्, तर गाउँ फर्किनेलाई मूर्ख ठारिन्छ, विदेश जानेहरूलाई बधाईको वर्षाहरू फर्किन्छ। होइन, त्यहाँनिर देख्नुहुन्छ तपाईँले, विदेश जाने, पैसा कमाउने, संसारमा प्रगति गर्नेसँग सबै सेल्फी खिच्न चाहन्छ, तर ख्रिस्टको खातिर गाउँ फर्किने विश्वासीको मानिसहरूको खिल्ली उडाइन्छ। प्रे, प्रार्थना गर्नुहोस् ती मानिसको निम्ति, आफ्नो हृदयको निम्ति प्रार्थना गर्नुहोस्। गाइगर पठाएका मोहन र एमीको लागि प्रार्थना गर्नुहोस्, पत्री पठाएको विश्व र जनताको निम्ति प्रार्थना गर्नुहोस्। डोन्ट टेक इट लाइटली, यसलाई हल्का रूपमा नलिनुहोस्, प्रार्थना सँगसँगै दिनुहोस्, मिसनको लागि दिनुहोस्, दिने मानिस बन्नुहोस्, खुसी साथ बलिदानीपूर्वक निरन्तर विश्वासीको भइदिनुहोस्। कसैले नदेखे पनि परमेश्वर देख्नुहुन्छ भनेर दिनुहोस्। यदि तपाईँको नाउँ सबैभन्दा धेरै दिने व्यक्तिको रूपमा पढिँदैन अगाडि भने पनि दिनुहोस्, केही छैन, तपाईँको दिआईमा फरिसी नभन्नुहोस् तर विधवा जस्तै भन्नुहोस् र पहिला आफ्नो सारा जीवन परमेश्वरलाई दिनुहोस्। धेरै मानिसहरूले मिसनको लागि प्रार्थना नगर्नु र त्यसको वास्ता नगरेको एउटा मुख्य कारण यो कि उनीहरूले यसमा लगानी नै गरेका छैनन्। किनकि यसो ख्रिस्टले स्पष्ट भन्नुभएको छ, जहाँ तिम्रो धन हुन्छ त्यहीँ तिम्रो मन हुन्छ। तपाईँ जहाँ लगानी गर्नुहुन्छ तपाईँको ध्यान त्यतातिर हुन्छ। यदि तपाईँले परमेश्वरको राज्यमा लगानी गर्नुभयो भने तपाईँको ध्यान त्यहाँ हुन्छ। यदि तपाईँ आफ्नो व्यवसायमा आफ्नो करियरमा मात्र लगानी गर्दै हुनुहुन्छ भने तपाईँको ध्यान तपाईँको हृदय त्यतैतिर मात्र जानेछ। तर तपाईँले परमेश्वरको मिसनमा लगानी गर्नुभयो भने तपाईँको हृदयले त्यसलाई पछ्याउनेछ र तपाईँले गहिरो रूपमा प्रार्थना र वास्ता गर्न थाल्नुहुनेछ। तेस्रो, आफै जानुहोस्, एक मिसनरी बन्नुहोस्। मिसन असाधारण मानिसको लागि मात्र होइन, यो अर्कै प्रान्तका मानिसहरूको लागि मात्र होइन, यो उद्धार गरेका तपाईँ र म जस्तै साधारण सामान्य मानिसहरूको लागि हो। चुनौती स्वीकार गर्नुहोस्, विश्वासमा अगाडि बढ्नुहोस्, वृद्धि हुनुहोस्। आफ्नो पैसा मात्र होइन, आफ्नो जीवन ख्रिस्टलाई समर्पण गर्नुहोस्। प्रिय मिसन हामीसँगै रोकिनु हुँदैन, हामी मिसनको अन्तिम होइन। हामीसँग मिसन आयो अब सक्यो, चुनिएका मानिसहरूको सङ्ख्या पुगिसक्यो भन्नु गलत हो। मिसन हामीबाट अझै अगाडि बढ्नै पर्छ। नेपालमा अझै पनि धेरै ठाउँहरू छन् जहाँ ख्रिस्ट चिनिनु भएको छैन। ओ प्रियहरू, त्यहाँ जानेर ख्रिस्टको झन्डा त्यहाँ लगाएर गाड्ने पहिलो व्यक्ति बन्ने जोखिम मोल्नुहोस्। देख्नुहुन्छ त सपना, यस्तो सपना देख्नुहोस् न, म त्यस्तो ठाउँहरूमा जान चाहन्छु जहाँ अहिलेसम्म ख्रिस्ट प्रचारिनु भएको छैन, ख्रिस्टको नाउँको झन्डा गाडेको छैन, र त्यहाँ गएर म ख्रिस्टको नाउँको झन्डा गाड्न चाहन्छु। यस्तो सपना देख्नुहोस् न, ख्रिस्टको निम्ति जोखिम मोल्नुहोस्, ख्रिस्टको निम्ति जोखिम मोल्नुहोस्। रिस्क इज राइट ख्रिस्टको खातिर। मलाई थाहा छ यो तपाईँको आमा बुबाको सपना होइन, तर त यो तपाईँको स्वर्गीय बुबाको सपना हो, इच्छा हो। मेरो प्रार्थना यही छ कि परमेश्वरले यस हलमा भएका प्रत्येक ख्रिस्टियनहरू जसले आफूलाई यसको चेलाहरू भन्दछ, उनीहरू मिसनको लागि जोसले भरियो, जोसले भरियो। र जसरी हामी मिसनको लागि जान्छौँ, हाम्रो कन्फिडेन्ट कहाँ छ? अन्तिम हाम्रो कन्फिडेन्ट, हाम्रो आत्मविश्वास, हाम्रो रणनीतिहरूमा होइन, हाम्रो आफ्नै शक्तिमा होइन, हाम्रो कन्फिडेन्ट पूर्णतया उहाँमा निर्भर छ, उहाँमा निहित छ, जससँग समस्त अधिकार छ र जसले युगको अन्तसम्म हाम्रो आफ्नो चर्चसँग रहने प्रतिज्ञा गर्नुभएको छ। महान आदेश यहाँ कसरी सुरु भएको छ तपाईँले देख्नुभयो होला, एउटा घोषणाबाट सुरु हुन्छ। यसुले भन्नुभयो 18 पदमा, स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिएको छ। यसुले आफ्ना चेलाहरूलाई यो मिसनको लागि पठाउनुभन्दा पहिले, यो आज्ञा दिनुभन्दा पहिले, विशेष काम गर्न दिनुभन्दा पहिले, उहाँले तिनीहरूलाई पहिले यसु आफू को हुनुहुन्छ भनेर यहाँनिर याद दिलाउनुहुन्छ। उहाँले उनीहरूलाई सम्झाउनुहुन्छ कसले उनीहरूलाई संसारमा पठाउँदैछ भनेर यसु ख्रिस्टले यहाँ पहिले याद दिलाउनुहुन्छ। यसुले आफ्नो अधिकारको बारे भन्नुहुन्छ र उहाँ हुनुहुन्छ कि यसुसँग, उहाँले उहाँसँग समस्त अधिकार छ स्वर्गमा र पृथ्वीमा। सबै कुरा, यसको अर्थ उहाँको नियन्त्रण मुनि छ, उहाँ सबैमाथि प्रभु हुनुहुन्छ। सबै स्वर्गदूतहरू, अधिकारीहरू, शक्तिहरू, सबै सरकार, सबै शासन उहाँको अधीन मुनि छन्। यसु नै हुनुहुन्छ जसलाई दानियलले आफ्नो सपनामा देखेका थिए। दानियल 7 अध्यायमा, मानिसको पुत्र जसलाई सबै कुरा अधिकार दिएको थियो, उहाँलाई अधिकार, महिमा, एउटा राज्य दिएको थियो ताकि सबै मानिसहरू, राष्ट्रहरू र भाषाहरू उहाँको सेवा गरून्। उहाँको अधिकार एक अनन्त अधिकार हो जुन कहिले समाप्त हुने छैन र उहाँको राज्य कहिले नष्ट हुने छैन। यसु ख्रिस्ट परमेश्वरको पुत्र हुनुहुन्छ जसलाई सबै कुराको उत्तराधिकारीको रूपमा नियुक्त गरिएको छ, जसद्वारा परमेश्वरले सारा संसार सृष्टि गर्नुभयो र परमेश्वरले ख्रिस्टलाई उच्च पार्नुभएको छ र उहाँलाई हरेक नाउँभन्दा माथिको नाउँ प्रदान गर्नुभएको छ ताकि यसुको नाउँमा स्वर्गमा, पृथ्वीमा र पृथ्वीमुनि हरेक घुँडा टेकोस्, टेक्नु परोस्। सो महान आदेश एउटा घोषणाबाट सुरु हुन्छ, स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिएको छ, त्यसकारण जाओ। र महान आदेश, यो महान प्रतिज्ञासँगै अन्त हुन्छ, हेर म युगको अन्त्यसम्म सधैँ तिमीहरूको साथमा छु। जससँग सार अधिकार छ, जो पूर्णतया सार्वभौम हुनुहुन्छ, जसले हरेक कुरामाथि आफ्नो नियन्त्रण गर्नुहुन्छ, उहाँले आफ्नो चर्चसँग पृथ्वीको अन्त्यसम्म रहने प्रतिज्ञा गर्नुभएको छ। ख्रिस्टले आज हामीसँग पृथ्वीको अन्त्यसम्म रहने प्रतिज्ञा गर्नुभएको छ। यसको अर्थ ख्रिस्टको चर्चले आफ्नो मिसन जारी राख्नेछ। सत्तामा जोसुकै आओस् यसले कुनै फरक पार्ने छैन। सतावट जति नै तीव्र होस्, दुःख कष्ट जति नै धेरै होस्, जति नै धेरै अभाव होस्, गरिबी होस्, ख्रिस्टको चर्च मिसनमा अगाडि बढिरहनेछ। यसुले भन्नुभएको छ, म मेरो मण्डल यस चट्टानमाथि स्थापित गर्नेछु र नरकका ढोका त्यसमाथि विजय हुने छैनन्। र 2000 वर्ष यसको साक्षी हो। वास्तवमा ख्रिस्टको चर्चमाथि नरकको ढोकाहरू विजय भएको छैन र हुने छैन। प्रियहरू, होप चर्च सरकारसँग समस्त अधिकार छैन, शैतानसँग समस्त अधिकार छैन, ख्रिस्टसँग मात्र समस्त अधिकार छ। र उहाँले युगको अन्त्यसम्म सधैँ हामीहरूको साथमा रहने प्रतिज्ञा गर्नुभएको छ। त्यसैले हामी मिसनमा साहसी र विश्वासयोग्य हुनैपर्छ। प्रियहरू, मिसन हामीसँग रोकिनु हुँदैन, हामी सँगै रोकिनु हुँदैन। यदि मिसन विलियम केरीसँगै रोकिएको भए के हुन्थ्यो विचार गर्नुहोस् न। तपाईँ र मैले सुसमा सुन्न र मुक्ति पाउन सक्ने थिएनौँ यदि सुसमाचार विलियम केरीसँगै सकिएको थियो भने। तर मिसन जारी रह्यो किनभने संसारभरि जति मिसनका लागि जसले आफ्नो घर छोडे, परिवार छोडे, सब सपना सबै कुरा छोडे, उनीहरू स्वार्थी भएनन्। हामी पनि स्वार्थी हुन सक्दैनौँ। वी कान्ट बी सेल्फिस। तपाईँ स्वर्गतिर लागिरहेको बेलामा नरकतिर गइरहेको अरू मानिसहरूप्रति आँखा चिम्लिनु भनेको स्वार्थी हुनु हो, स्वार्थी हुनु हो। मिसन एउटा कठिन कार्य हो, गाह्रो छ, यो गाह्रो छ, बट इट्स वर्थ इट। ख्रिस्टको योग्यको हुनुहुन्छ। हामी आफ्नो लागि, संसारको लागि कति धेरै कष्ट उठाउन तयार छौँ, हामी कति धेरै घोटिएर पढ्छौँ, हामी कति धेरै पसिना चुहाउनलाई हामी टन्टलपुर घाम सहँदै, जरी पानी सबै सहँदै हामी सात समुद्र पारि जान्छौँ, होइन र? ख्रिस्टको खातिर खोइ हामीले के गरेका छौँ? आफ्नो खातिर हामी लाखौँ लगानी गर्न चाहन्छौँ, हाम्रो झर जग्गा सबै बेचेर हामी विदेशी तयार हुन्छौँ, तर खोइ ख्रिस्टको लागि हामीले के गरेका छौँ? हजारौँ मिसनरीहरू सुसमाचार नपुगेका मानिसहरू कहाँ, इभन तपाईँहरू हामी कहाँ पनि सुसमाचार पुर्याउने प्रयासमा उनीहरू मरेका छन्। तपाईँलाई थाहा छ यो? तर पनि उनीहरूको निम्ति ख्रिस्ट योग्यको हुनुहुन्थ्यो। उनीहरूको निम्ति ख्रिस्टको निम्ति सुसमाचार अथवा मिसनको लागि, मिसनको काममा शहीद हुनु भनेको सौभाग्य थियो। ठुलो प्रिभिलेज थियो, त ठुलो ठुलो आशिष थियो उनीहरूको निम्ति, ठुलो अवसर थियो। अरूले उनीहरूलाई बिचारा हेर लाउलाउ खाउलाउ भन्ने उमेरमै ज्यान गयो, बिचारा केही कमाएको भए हुन्थ्यो, कोहीले केही गरेको भए हुन्थ्यो भनिराख्दाखेरि उनीहरू परमेश्वरको राज्यमा आफ्नो पिताद्वारा ठुलो 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 सेलिब्रेसनका साथ स्वागत गरिरहेका छन्। मिसनमा मृत्युसहितको कष्ट अँगालेर उहाँ योग्य हुनुहुन्छ भने संसारलाई देखाउनु हाम्रो लागि यो ठुलो अवसर हो, ठुलो अवसर हो। मैले हिजो आज एउटा पुस्तक पढिरहेको छु, विशेष जोन पेटनको बारेमा। उहाँ चाहिँ एउटा आइल्यान्डमा एउटा मिसनरी हुनुहुन्थ्यो र न्यू हेभराइड्स भन्ने मानिसहरू कहाँ उहाँ मिसनरीमा उहाँ पठाइनु भएको, जानुभएको थियो। र जोन जी पेटन कुनै प्राचीन कालका असाधारण व्यक्ति थिएनन्। उनी केवल आजभन्दा 200 वर्ष अगाडिको व्यक्ति थिए। प्राय जब हामी मिसनरीको बारेमा पढ्छौँ, हामी सोच्छौँ कि उनीहरू असाधारण मानिसहरू थिए, माने कि उनीहरू अर्को ग्रहबाट आएका। तर जोन जी पेटन हामी जस्तै एक सामान्य मानिस थिए, उनी पनि परमेश्वरको अनुग्रहले बचाएका पापी थिए। एक दिन जोनले आफ्नो जीवनमा यस्तो ठुलो निर्णय गरे, उनले न्यू हेभ्राइड्सका टापुमा बस्ने ती नरभक्षीहरूलाई मासुको मान्छे मान्छेको मासु खाने ती ती मानिसहरू कहाँ मिसनरी बन्ने उसले निर्णय गरे. मान्छेको मासु खानेहरू कहाँ सुसमाचार प्रचार गर्न जाने उसले निर्णय गरे. र धेरैले सोचे जस्तै आज पनि धेरैले हाम्रो समाजले छिमेकीले आफ्नो आफ्नो आमा बाउले पनि सोचे जस्तै ती मानिसहरूले उसको निर्णयलाई लिएर आपत्ति जनाए, बुद्धिमान निर्णय ठानेनन्. सन् 1839 ऊभन्दा अगाडि ती मिसनरीहरू गएका थिए र अवतरण गरेको केही समयपछि उनीहरू मारिएर खाइएका थिए. अनि त्यही ठाउँमा अब जोन जी प्याटर्न जान चाहन्छ र मानिसहरू उसलाई निरुत्साहित गराउने शब्द प्रयोग गरे. नजाऊ नजाऊ भन्ने त धेरै थिए. कृपया नजानुहोस् तपाईँलाई तिनीहरूले जिउँदै खानेछन्, ती नरभक्षीले तपाईँलाई निल्नेछन् भनेर मानिसहरू उसलाई डर देखाए. तर जोन प्याटर्नको शक्तिशाली जवाफ यस्तो थियो, यदि मेरो जीवन प्रभु येशूको सेवामा बिताउन सके भने र मेरो जीवन र मृत्युद्वारा उहाँलाई महिमा दिन सके भने मलाई नरभक्षीले खाओस् वा किराले केही फरक पर्दैन. कत्रो आँट, कत्रो साहस. यसो विचार गर्नुहोस् त, यो साहस जुन जी प्याटर्नमा कहाँबाट आयो? यो आत्मविश्वास, यो कन्फिडेन्ट कहाँबाट आयो? यो शक्ति उसले कहाँबाट पायो? यो केवल एक ठाउँबाट मात्र आउन सक्छ, परमेश्वर सार्वभौम हुनुहुन्छ भन्ने ज्ञान र भरोसाबाट. ख्रिस्टसँग समस्त अधिकार छ र उहाँले पृथ्वीको अन्तसम्म आफ्नो चर्चसँग रहने प्रतिज्ञा गर्नुभएको छ भन्ने कुरामाथिको विश्वास र भरोसाबाट मात्र यो कुरा आउँछ. जुन फेटनको मिसनप्रतिको साहस र आत्मविश्वास पूर्णतया येशू ख्रिस्टमा मात्र थियो, जससँग स्वर्ग र पृथ्वीमा समस्त अधिकार छ र जसले युग अन्तसम्म आफ्नो मण्डलीसँग रहने प्रतिज्ञा गर्नुभएको छ. जुन फेटन पूर्ण रूपमा विश्वास त थिए कि परमेश्वरको सार्वभौम हातले अनुमति नदिएसम्म उसलाई ती नरभक्षीहरूले खाने छैनन्. परमेश्वरको प्रबन्धमा जोन फेटनलाई ती टापुवासीहरूले नरभक्षीहरूले खाएनन्. उनी धेरै खतरा जोन जी फेटनले धेरै खतराहरूको जोखिमको सामना गर्नु पर्यो, तैपनि उनले बाइबल अनुवाद गरे, सुसमाचार प्रचार गरे र आफ्नो परिश्रमबाट धेरै फलहरू उसले देखे. र सन् 1907 उनको मृत्यु हुँदासम्म न्यू हेभ्राइड्समा धेरैले ख्रिस्टलाई विश्वास गरिसकेका थिए, स्वीकार गरिसकेका थिए. प्रभुको प्रशंसा होस्, प्रभुको महिमा होस्. जोन प्याटर्नसँग एउटा जीवन थियो, एउटै मात्र जीवन थियो र उनले त्यो जीवनलाई खेर फालेन, ख्रिस्टको लागि जिए. तपाईँ र मसँग पनि एउटै जीवन छ, तपाईँ र मसँग पनि एउटै जीवन छ. कतै तपाईँ र मैले यो जीवन खेर त फालिरहेको छैनौँ. फेरि तपाईँको जीवनको अन्तिम लक्ष्य के हो? तपाईँको सपना के हो? तपाईँ के को लागि जिइरहनु भएको छ? तपाईँ के को लागि बाँचिरहनु भएको छ? तपाईँको लागि कुन कुराले महत्त्व राख्छ? यदि ख्रिस्टको चेलाहरू बनाएर परमेश्वरको महिमा गर्ने कुराले महत्त्व राख्दैन भने, प्रियहरू, परमेश्वरले पनि हामीलाई एउटा जीवन दिनुभएको छ र कृपया यसलाई खेर नफाल्नुहोस्. चीन, भारत र कङ्गोका मिसनरी सिटी स्टरका यी शब्दहरू सम्झनुहोस्, एउटै जीवन जुन चाँडै बित्ति जानेछ र ख्रिस्टको लागि जे गरिन्छ त्यो मात्र सदा रहनेछ. प्रियहरू, हामीले हाम्रो जीवन तुच्छ कुराहरूमा खेर फाल्नु हुँदैन. प्रियहरू, स्वर्ग र नरकलाई हामीले गम्भीरतापूर्वक लिनैपर्छ, जीवन र मृत्युलाई हामीले गम्भीरतापूर्वक लिनैपर्छ, अनन्ततालाई हामीले गम्भीरतापूर्वक लिनैपर्छ. त्यसकारण मिसनलाई हामीले गम्भीरतापूर्वक लिनैपर्छ. चार्ल्स स्पर्जन प्रभुका जनले भने चाहिँ, यदि पापीहरू नर्क जानैपर्छ भने पनि उनीहरू हाम्रो लासमाथि टेकेर जाउन्, यदि उनीहरू नष्टै हुन नै पर्छ भने पनि सक्छन् भने पनि हामी तिनीहरूको खुट्टामा झुन्डेर बिन्ती गरिसकेपछि मात्रै नष्ट हुन्, यदि नर्क भरिनै पर्छ भने पनि त्यो हामीले गरेको प्रयासको बावजुद होस् र कुनै पनि व्यक्ति हाम्रो चेतावनी, हाम्रो प्रार्थना, प्रयास बिना नर्क नजाओस् भन्नुहोस्. हामी प्रार्थना गरौँ.